الحمد لله الحمد لله الذي هدانا للإسلام أشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا وشفيعنا ومولانا محمدا عبده ورسوله صلوات الله تبارك وتعالى عليه وعلى آله وأصحابه وذرياته وأهل بيته وأهل طاعته وبارك وسلم تسليما كثيرا كثيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم قلنا يا نار كوني بردا وسلاما على إبراهيم صدق الله مولانا العظيم. یہ قرآن مجید کی ایک آیت ہے اور لوگوں نے قرآنی اعمال کی کتابوں میں لکھا ہے کسی کو بخار آوے تاؤ آ جاوے تو اس آیت کو 40 مرتبہ پڑھو, پانی پر دم کرو, بیمار کو پلا دو تو انشاءاللہ اس کی برکت سے اللہ تعالیٰ بخار تاؤ کو ختم کر دیں گے. ایسا دن میں صبح و شام 3-4 روز تک کرے تو انشاءاللہ اس سے بڑا فائدہ ہوگا. اعمال قرآنی میں حضرت تھانوی رحمۃ اللہ علیہ نے بھی لکھا ہے اور بزرگوں نے بھی. یہ آیت ہمارے لیے بہت بڑی نصیحت ہے, بہت بڑی عبرت ہے. اللہ تعالیٰ نے حضرت ابراہیم علیہ الصلاۃ والسلام کو عراق میں پیدا فرمایا. عراق میں پہلے ایک بابل شہر ہوتا تھا, اب تو اس کے کھنڈر ہے, شہر اجڑ گیا ہے. ابراہیم علیہ الصلاۃ والسلام, ان کے ابا آزر, ان کی اماں, ان کا پورا خاندان سب بت پرستی کرنے والے تھے. پورا شرک اور کفر کا ماحول تھا. بلکہ اس زمانے کے اندر پورے عراق کے اندر کفر اور شرک کا ماحول عام تھا. جہاں دیکھو وہاں ستاروں کی پوجا کرنا, بتوں کی پوجا کرنا, یہ ماحول عام تھا. حضرت ابراہیم علیہ الصلاۃ والسلام کو اللہ تعالیٰ نے توحید اور ایمان پر رکھا تھا, اور اللہ کے جو نبی ہوتے ہیں وہ نبی بنائے جانے سے پہلے بھی ایمان اور توحید پر ہوتے ہیں. نبی کی زندگی میں کبھی کفر نہیں آتا, شرک نہیں آتا, اللہ نبیوں کی حفاظت فرماتے ہیں. حضرت ابراہیم علیہ السلام نے اپنے ابا جان کو بھی سمجھایا, بہت محبت سے, بہت پیار سے سمجھایا. یا ابتی لم تعبد ما لا يسمع ولا يبصر ولا يغني عنك شيئا. اب آپ ایسی چیز کی پوجا کرتے ہو, پتھر کے بنے ہوئے بت ہے, سنتے نہیں ہیں, کوئی پکارے آواز دیوے, دیکھتے نہیں ہیں, کچھ کام بھی نہیں آتے, بلکہ ان کے کام آپ کو کرنے پڑتے ہیں. ایسوں کی آپ کیوں عبادت کرتے ہو؟ ابا جان کو سمجھایا. یہ آیت اور قرآن کی ایک دوسری آیت یہ کہتی ہے کہ انسان کو دین کی محنت اپنے گھر سے کرنی چاہیے. ابراہیم علیہ السلام نے پہلے گھر کے ابا اما کو سمجھایا, گھر والوں پر محنت کرو. یہ قرآن کی آیت کہتی ہے, نبی کا طریقہ کہتا ہے, بلکہ میرے اور آپ کے پیارے آقا حضرت محمد الرسول اللہ صلی اللہ علیہ وسلم کو جب اللہ نے نبی بنایا تو اللہ نے فرمایا وَأَنذِرْ عَشِيرَتَكَ الْأَقْرَبِينَ, اپنے قریب کے رشتہ دار, نجیک کے سبا سمبندی, کلوز ریلیٹیوز کو آپ جہنم کی آگ سے ڈراؤ, ان کو ایمان کی دعوت دو. گھر والے اگر دین پر ہوں گے تو آدمی کے لیے بہت آسان ہو جاتا ہے. گھر والوں پر بھی محنت کرنی چاہیے. ابراہیم علیہ الصلوۃ والسلام نے اپنے ابا سے محنت شروع کی. قرآن کی ایک اور آیت ہے, وَأْمُرْ أَهْلَكَ بِالصَّلَاةِ وَاصْطَبِرْ عَلَيْهَا, اپنے گھر والوں کو نماز کے لیے کہو, گھر میں جا کر نماز کی رپورٹ لو. پہلے نماز پڑھی گھر والوں نے؟ آج ہمارا مزاج بدل گیا, گھر میں ہی جاتے کہیں گے کھانا تیار ہے کہ نہیں, میرے کپڑے تیار ہے کہ نہیں. قرآن کہتا ہے وَأْمُرْ أَهْلَكَ بِالصَّلَاةِ, گھر والوں کو نماز کے لیے کہو. گھر جا کے پہلے پوچھو, آپ نے نماز پڑھی؟ نماز ہو گئی آپ کی؟ اب کھانا ہوگا, بعد میں سب چیزیں ہوگی, پہلے نماز. بعض مرتبہ ایسا ہوتا ہے کہ باپ نماز میں آتا ہے, بیٹا گھر میں سویا ہوا ہے, بیٹی سوئی ہوئی ہے, نماز قضا کر رہے ہیں, بیوی قضا کر رہی ہے نماز کو, تو قیامت کے دن اس باپ کی پکڑ ہوگی کہ تو نماز پڑھنے گیا, کبھی اولاد کو کہا بھی نہیں تو نے کہ بیٹا اٹھو نماز پڑھو, بیوی کو بھی نہیں کہا کہ تو نماز پڑھ. یہ ضروری ہے ہمارے لیے. بخاری شریف کی حدیث میں ہے کہ آدمی اپنے گھر والوں کو نماز کے لیے, دین کے لیے کہے. بہت ضروری ہے گھر والوں کا دھیان رکھنا. تو حضرت ابراہیم علیہ السلام نے پہلے ابا کو ایمان کی دعوت دی کہ ابا ایمان لاؤ, ماں کو کہا, ابا کو کہا, بہت سمجھایا, لیکن ابا تو کٹر کافر تھے, بت بنانے کے اندر ایکسپرٹ تھے. تفسیروں میں لکھا ہے کہ ابراہیم علیہ السلام کے ابا آزر کے پاس بت بنانے کی ایڈوانس بکنگ چلتی تھی, اتنا ان کا مال چلتا تھا ایڈوانس بکنگ. لوگ کب سے آرڈر لکھوا دے رہے کہ آپ کے ہاتھ کی مورتی ہم لیں گے. لیکن ابراہیم علیہ السلام نے سمجھایا, بہت سمجھایا, یا ابتی انی قد جاءنی من العلم ما لم یاتک فاتبعنی اہدک صراطا سویا. ابا جان, اللہ نے مجھے ایک صحیح علم دیا ہے, ایمان دیا, علم دیا, صحیح راستہ بتلایا. میں بیٹا ہوں, لیکن بیٹا جو کہہ رہا ہے تم مان لو تو تمہارا کام بن جائے گا, تم بھی ابا جنتی بن جاؤ گے. بہت سمجھایا, باپ دشمن ہو گیا, خاندان والے دشمن ہو گئے, شہر والے دشمن ہو گئے, ملک والے دشمن ہو گئے, بلکہ دشمنی بڑھتے بڑھتے اس زمانے کی سرکار تک بات پہنچ گئی, گورنمنٹ سرکار, وہ بھی ابراہیم علیہ السلام کے دشمن. دقیانوس نام کا بادشاہ تھا اور نمروز بادشاہ ابراہیم علیہ السلام کے, وہ نمروز بادشاہ تک فریاد پہنچی کہ ابراہیم یہ بتوں کو نہیں مانتے, بتوں کو برا بھلا کہتے ہیں, ستاروں کو نہیں مانتے, کوئی نئی بات کرتے ہیں. نمروز ایسا بادشاہ تھا کہ اس کی حکومت بہت لمبی تھی, بہت لمبی حکومت. دنیا میں تفسیروں میں لکھا ہے کہ چار بادشاہ نے پوری دنیا پر حکومت چلائی, دو مسلمان دو کافر. مسلمان میں حضرت سلیمان علیہ السلام اور حضرت ذوالقرنین. سورہ کہف آج پڑھی نا جمعہ کے دن, تو اس میں آتا ہے آخر میں وَيَسْأَلُونَكَ عَنْ ذِي الْقَرْنَيْنِ. ذوالقرنین نے پوری دنیا پر حکومت چلائی اور حضرت سلیمان علیہ السلام, یہ دو ایمان والے اور دو کافر, ایک بخت نصر اور ایک نمروز, یہ دو کافر بادشاہ نے پوری دنیا پر حکومت چلا. یہ نمروز بہت خطرناک تھا. بلائے ابراہیم علیہ السلام کو دربار میں, گئے ابراہیم علیہ السلام بادشاہ کے دربار میں, جا کے بھی وہی بات کہی جو ابا کو کہنی تھی, ایمان کی بات, ایک اللہ کی عبادت کرو. نمروز نے بہت سمجھایا لیکن ابراہیم علیہ السلام تو ان کو سمجھاتے تھے کہ تم ایمان لے آؤ. دیکھا کہ ابراہیم تو مانتے ہیں. اس درمیان پھر وہ ڈسکس بھی ہوئی, بحث مباحثہ بھی ہوا. ابراہیم علیہ السلام نے کہا ربی الذی یحیی و یمیت, میرے اللہ زندگی اور موت دیتے ہیں, میرے اللہ. تو اس کی سمجھ میں ہی نہیں آیا, وہ کیا کہتا ہے ابراہیم علیہ السلام کو, قال انا احیی و امیت. وہ کہتا ہے میں موت زندگی تو دیتا ہوں. ابراہیم علیہ السلام نے کہا موت اور زندگی تو اللہ کے ہاتھ میں, تو وہ کہتا ہے نہیں موت زندگی میرے ہاتھ میں. تو اس کی عقل کام نہیں کرتی تھی, تو اس نے ایک پاگل جیسا کام کیا. جیل کے اندر کوئی بیچارہ آدمی تھا بے قصور, اس کو بلا کے پھانسی پہ لٹکا دیا, اور جس کو قتل کی سزا دینی تھی کہ جا تو گھر چلا جا تجھے چھٹی. وہ پہلے گجراتی چوپڑیوں میں اسکول میں ایک پاٹ آتا تھا اندھیری نگری نے گنڈو راجا, ایسا ایک پاٹ آتا تھا. تو ایسا پاگل جیسا کام اس نے کیا کہ قصوروار کو چھوڑ دیا اور بے قصور کو پھانسی پہ لٹکایا, اور کہتا ہے دیکھ ابراہیم میرے ہاتھ میں ہے نا زندگی اور موت. حالانکہ اس کو زندگی اور موت نہیں کہتے, یہ تو ظلم ہے. ابراہیم علیہ السلام نے اس کو بہت سمجھایا لیکن ابراہیم علیہ السلام کی بات اس نے مانی نہیں. اور ابراہیم علیہ السلام برابر دعوت دیتے رہے ایک اللہ پر ایمان لاؤ. قل ان صلاتی و نسکی و محیای و مماتی للہ رب العالمین, میری نماز, میری قربانی, میری زندگی, میرا جینا, میرا مرنا سب ایک اللہ تعالیٰ کو راضی کرنے کے واسطے ہیں. میں اللہ کی عبادت کروں گا, ستاروں کی پوجا نہیں کروں گا, بتوں کی پوجا نہیں کروں گا. ابراہیم علیہ السلام ہمت سے اس کو دعوت دے رہے ہیں. تو انہوں نے کیا کہا, قالوا حرقوه وانصروا آلہتکم ان کنتم فاعلین, آگ جلاؤ. حرقوه, آگ جلاؤ, اور آگ جلا کے ابراہیم کو جلاؤ اندر, اور بتوں کی مدد کرو. دیکھو ایمان نہیں ہوتا ہے نا تو آدمی بیوقوف ہوتا ہے, عقل ختم ہو جاتی ہے. سب سے بڑی عقل مندی ایمان ہے, سب سے بڑی ہوشیاری ایمان ہے. وَمَن يَرْغَبُ عَن مِّلَّةِ إِبْرَاهِيمَ إِلَّا مَن سَفِهَ نَفْسَهُ, جس نے بھی ایمان سے منہ پھرایا وہ پاگل ہے, بیوقوف ہے. دیکھو کیا کہہ رہے ہیں یہ لوگ, ان کی زبان سے نکل رہا ہے. قَالُوا حَرِّقُوهُ وَانصُرُوا آلِهَتَكُمْ, आग जलाओ, इब्राहिम को अंदर डाल के मार डालो और अपने बूतों की मदद करो। अब बूत मदद करे कि बूतों की हम मदद करें? सीधी सीधी बात है समझने की, अल्लाह मदद करते हैं कि अल्लाह की मदद करने की? सीधी बात, अल्लाह मदद करते हैं, अल्लाह को किसी की मदद की जरूरत नहीं। अब जिन बूतों को मदद की जरूरत पड़े वो बूत बूत थोड़े रहे, खुदा थोड़े ही रहे, वो तो बेजान पत्थर रहे। क्यों? कहने लगे कि मदद करो, आग जलाओ। आग जलाए, अजीब तरह की आग जलाए, खतरनाक आग जलाए। उस जमाने में औरतें मन्नत मानती थी कि मेरा काम हो गया तो इब्राहिम के लिए जो ये आग जलाई गई है उसमें इतना तेल डालूंगी, इतना लकड़े डालूंगी, इसमें ये डालूंगी। आग भड़काने के लिए मन्नत मानते थे, ऐसी आग भड़काई इब्राहिम अलैहिस्सलाम के लिए, खतरनाक आग। मुल्क शाम में एक इलाका है हर्रान, तफसीरों में भी हर्रान का तस्करा है, वो इस वक्त तुर्की के कब्जे में है। वहां वो जगह है पूरी जहां इब्राहिम अलैहिस्सलाम के लिए इन्होंने आग का पूरा कुंड बनाया था, लंबा चौड़ा। आपकी यही मस्जिद के जमात खाने से तकरीबन 10 गुना बड़ा होगा वो, कम से कम 10 गुना बड़ा। वहां आग जलाई, खतरनाक आग जलाई, भड़काई। इतनी खतरनाक आग कि ऊपर तक उड़ती थी, अब परिंदे उड़े तो वो भी जल के नीचे गिर जाओ, इतनी खतरनाक आग। एक महीने तक आग जलाई, तफसीर की रिवायतों में है। कोई करीब भी नहीं जा सकता, पास में भी नहीं जा सकता, ऐसी भयानक आग। और फिर हजरत इब्राहिम अलैहिस्सलाम को अल्टीमेटम दिया, ईमान ये छोड़ो, एक अल्लाह की बात छोड़ो वरना आग में डालेंगे। तो क्या ये तो नहीं हो सकता, मैं तो एक अल्लाह की ही बात करूंगा, आप आग में डाल देंगे। अब आग में डाले कैसे, कोई पास में तो जा नहीं सकता, इतनी खतरनाक आग। ये शैतान है ना, शैतान, बड़ा शैतान जिसने आदम अलैहिस्सलाम के सामने सिद्धा नहीं किया था, वो इंसान की शक्ल में आता है, सही हदीस से साबित है। बदर की लड़ाई के मौके पर भी इंसान की शक्ल में आया और मक्का के काफिरों के साथ हाथ में हाथ मिला के मैदान बदर में वो चला था बाकायदा शैतान। और हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को कत्ल करने का जब मशवरा किया कुरैशी लोगों ने मक्का में दारुन नदवा में, वइज यमकुरु बिकल लजीन कफरु, उस मौके पर भी इबलीस इंसानी शक्ल में आया था। और सुन लो, सही हदीस में है, कयामत से पहले ऐसा जमाना आएगा कि शैतान इंसानी शक्ल में आके लोगों से बात करेगा, सही हदीस में है। तो शैतान ऐसे वक्त पर काफिरों की मदद करता है, अच्छे मशवरे देता है उनको। तो उसने मशवरा दिया नुमरूस को, जालिमों को, कि तुम इब्राहिम को जलाने में आग में डालना चाहते हो, हम तुमको रास्ता बतलाते हैं। का गोफन बनाओ, गोफन ये इलाके में होती है, गोफन वो खेती वाले रखते हैं दूर से पत्थर फेंकने के लिए, परिंदों को उड़ाने के लिए, गोफन। गुजराती में भी गोफन ही कहते हैं, और जो है उर्दू में गोफन कहा जाता है, अरबी में मिनजनिक कहते हैं, असल मिनजनिक लफ्ज गोफन के लिए है। का ये बनाओ, शैतान ने मशवरा दिया। तो जहां आग जलाई थी उसके करीब में पहाड़ी है, ऊंची ऊंची पहाड़ी, उस पहाड़ के ऊपर गोफन के लिए दो खंभे बनाए और उस खंभे में अल्लाह के नबी इब्राहिम अलैहिस्सलाम को बीच में चमड़ा वगैरह बांध करके सुलाया। और मिश्कात शरीफ में हदीस मौजूद है कि अल्लाह के नबी को आग में डालने से पहले जालिमों ने नंगा किया, कपड़े उतारे, पूरे कपड़े उतार दिए इब्राहिम अलैहिस्सलाम के, नंगा किया नबी को। दूसरे नंबर के नबी है हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के बाद दूसरा नंबर इब्राहिम अलैहिस्सलाम का, लेकिन नंगा किया दुश्मनों ने, और नंगा करके बांधा बाकायदा रस्सी से। फिर वो गोफन के दो खंभे थे, उसके बीच के अंदर कपड़ा था, उसके अंदर इब्राहिम अलैहिस्सलाम को बांध के सुलाया, और फिर पहाड़ के ऊपर से दूर से फेंका आग में। कितने दूर से? इसीलिए हदीस पाक में आता है कि कयामत के दिन जब लोग कब्र से निकलेंगे तो नंगे होंगे, सब इंसान नंगे होंगे। इसलिए कि कफन तो कब्र की मिट्टी खा गई, नंगे निकलेंगे। हदीस में तो शरुन्नासु यौमल कियामति हुफातन उरातन गुरलन, बदन पर कपड़े नहीं, पैर में चप्पल नहीं, और खतना में जो चमड़ी काट के डाल देते हैं वो भी बदन पे आ गई होगी। ये हदीस में गुरलन का लफ्ज है। आप में से किसी को मालूम है कि अपनी खतना की चमड़ी कहां दफन हुई है? अल्लाह को मालूम है, और कयामत के दिन वो चमड़ी बदन पे आ चुकी होगी। हदीस में इस हाल में लोग आएंगे कयामत के मैदान में, तो कब्र से नंगे निकलेंगे सब लोग। आगे हदीस में आता है अव्वलु मन युक्सा यौमल कियामति इब्राहिम, कयामत के दिन जन्नत के कपड़े लाकर सबसे पहले इब्राहिम अलैहिस्सलाम को पहनाए जाएंगे, सबसे पहले। इसलिए कि अल्लाह के लिए उनको नंगा किया गया है। जो तकलीफ आदमी अल्लाह के लिए उठाता है, अल्लाह को बहुत पसंद है वो तकलीफ। रोजा आदमी रखता है, भूखा रहता है अल्लाह के लिए, प्यासा रहता है अल्लाह के लिए, तो अल्लाह ने फरमाया अस्सौमुली, रोजा मेरे लिए रखा, भूखा रहने की तकलीफ मेरे लिए उठाई, वाना अज़ी भी, मैं डायरेक्ट बदला दूंगा, कोई वास्ता नहीं बीच में। बंदा जो तकलीफ अल्लाह के लिए उठाता है, अल्लाह उस पर बहुत राजी होते, बहुत खुश होते कि बंदे ने मेरे लिए तकलीफ उठाई। अभी बच्चे हाफिज़े कुरान होते हैं, वो तकलीफ उठाते हैं अल्लाह के लिए। सुबह 4 बजे उठेंगे, सबक याद करेंगे, दौड़ याद करेंगे, मगरिब बाद याद करेंगे, ईशा बाद याद करेंगे, कभी उस्ताद नाराज हो गए तो उस्ताद की लकड़ी भी खाएंगे। क्यों तकलीफ उठा रहे हैं? अल्लाह के लिए। तो अल्लाह उस हाफिज कुरान को कयामत के दिन उनके माँ बाप को ताज पहनाएंगे, हाफिजों को भी बड़ी नेमत देंगे। कल मैं गोधरा में था तो एक हमारे मौली यासीन हैं, तो उनके भाई मुझे कल मिले, वो कहने लगे कि यासीन पढ़ता था दारुलूम में तो भाग के आता था, उस्ताद मारे तो भाग के आवे। तो कहा एक दिन मैं उसके उस्ताद के पास गया और दोनों हाथ जोड़ करके उस्ताद के पास गिर गया और रोया कि मौल साहब अवे अल्लाह वास्ते नो मारता तुमने बद्दो वास्तो आबू आप पढ़ी जाए मुझे कोई भी दी गई। तो कहा वो पढ़ गया, चौथे पारे में मार पड़ी थी, भागा था। तो कहा फिर उस्ताद ने उसको नहीं मारा और हाफिज बन गए, और आज तो माशाल्लाह बहुत काम कर रहे हैं वो दिन का। तो बच्चे हाफिज बनते हैं तो तकलीफ काई पर उठाते? अल्लाह के लिए, कुरान के लिए। दौड़ याद करना, कुरान याद करना, सबक याद करना, और सख्ती गर्मी सब सहन करना अल्लाह के लिए। अल्लाह को ये तकलीफ बहुत पसंद, खुदा के लिए तकलीफ उठाई। तो इब्राहिम अलैहिस्सलाम को नंगा किया गया अल्लाह के लिए, तो कयामत के दिन सबसे पहले जन्नती कपड़े इब्राहिम अलैहिस्सलाम को अल्लाह पहनाएंगे, शानदार लिबास। अब जालिमों ने नंगा किया, रस्सी बांधी, गोफन में बिठाए और फेंका पहाड़ के ऊपर से दूर से। वो तो खुश हो रहे कि अभी इब्राहिम जल के राख हो जाएंगे, लेकिन उन्होंने फेंका और इब्राहिम अलैहिस्सलाम आग में पहुंचे, गिरे। उससे पहले अल्लाह का हुक्म आया आग के नाम पर। दुनिया कहती है कि आग जलाती है, लेकिन हम कहते हैं खुदा कहेंगे तो आग जलाएगी, वरना नहीं जलाएगी। खुदा कहेंगे तो आग जलाएगी। इब्राहिम अलैहिस्सलाम बेटे इस्माइल को लेके मीना के जंगल में गए। दुनिया कहती है कि छुरी काटती है, हम कहते हैं अल्लाह का हुक्म हो तो काटेगी वरना नहीं काटेगी। पूरी ताकत लगा दी लेकिन छुरी ने काटा ही नहीं इस्माइल अलैहिस्सलाम को, खुदा के हाथ में। उसका अनुभव दुनिया में होता ही रहता है। एक ही खाना कुकर में पकाने रखा, वो पक गया, दूसरा रखा तो कहा ये नहीं पका, आग है, इसमें आग का असर हुआ, पक गया, इसमें असर नहीं हुआ, नहीं पका। रात दिन हम देखते रहते कि भाई ये गोश्त चढ़ता नहीं है, गलता नहीं है। भाई वो तो गल गया, खुदा की मर्जी। तो इब्राहिम अलैहिस्सलाम आग में गिरे, उससे पहले अल्लाह का हुक्म आग के नाम पर आया, कुलना या नारुकुनी बरदं व सलामन अला इब्राहिम। ए आग, खबरदार मेरे खलील को जलाला नहीं है, ठंडी हो जा, सलामती वाली बन जा। का उस दिन पूरी दुनिया की आग ठंडी हो गई अल्लाह के हुक्म से, पूरी दुनिया में, क्योंकि अल्लाह का ऑर्डर था। कुलना या नारुकुनी बरदं व सलामन अला इब्राहिम, ठंडी हो जा, ठंडी हो गई यार, सलामती वाली। इसलिए कि एसी का टेम्परेचर बढ़ जाए तो भी आदमी को तकलीफ, सलामती वाली। तो इब्राहिम अलैहि सलाम सलामत रहे। वो रस्सी जो बांधी थी ना, वो रस्सी जल गई, लेकिन इब्राहिम के बदन का बाल भी नहीं जला। पता कि कैसी कुदरत, कैसी ताकत अल्लाह ताला की। जिब्राइल आए जन्नत में से कपड़ा लेकर के, उसी वक्त आए आग में, कहा अल्लाह के खलील तुमको इन दुश्मनों ने नंगा किया। वो जन्नती कपड़ा लेकर के आए और हजरत इब्राहिम अलैहिस्सलाम को वो कपड़ा पहनाया, जन्नती कपड़ा आग में पहनाया। अब जन्नत की नेमत फानी थोड़ी है, वो तो हमेशा बाकी रहने वाली है। इब्राहिम अलैहिस्सलाम आग में आराम से बैठे, दुश्मन ये समझे कि अभी जल के राख हो जाएंगे, ये तो आराम से बैठे हैं। फरमाते हैं कि जिंदगी में कभी इतना आराम नहीं मिला जो आराम मुझे आग के बीच में अल्लाह ने अता फरमाया। इब्राहिम अलैहिस्सलाम फरमाते हैं, आदमी तकलीफ उठावे अल्लाह के लिए, नमाज पढ़ने आवे तकलीफ, फजर में आवे, ईशा में आवे, तकलीफ अल्लाह के लिए लेते हैं, अल्लाह बहुत राजी हो जाते हैं। जो तकलीफ भी बंदा अल्लाह के लिए ले ले, वो कुर्ता बाद में सलामत रहा। इब्राहिम अलैहिस्सलाम ने जो कुर्ता पहना था जन्नत का, वो सलामत रहा। इब्राहिम अलैहिस्सलाम ने अपने बेटे हजरत ईसा अलैहिस्सलाम को दिया, ईसा अलैहिस्सलाम ने अपने बेटे याकूब अलैहिस्सलाम को दिया, याकूब अलैहिस्सलाम ने वो कुर्ता तावीज बना करके यूसुफ अलैहिस्सलाम के गले में डाला, और जब भाइयों ने नंगा करके यूसुफ अलैहिस्सलाम को कुएं में डाला तो जिब्राइल ने आके वही कुर्ता निकाल के यूसुफ अलैहिस्सलाम को कुएं में पहनाया, जन्नती कुर्ता। और वही जन्नती कुर्ता यूसुफ अलैहिस्सलाम ने अब्बा के लिए भेजा, इज़हबु बिकमीसी हाजा फअल्कूहु अला वजही अबी याति बसीरा। इसीलिए तो वो जन्नती कुर्ते की ताकत थी। वलम्मा फसलतिल ईर قال ابوهم اني لا اجد ريح يوسف لولا ان تفندون। कहां इजिप्त और कहां कनान, वो जन्नती कुर्ते की खुशबू पहुंची याकूब अलैहिस्सलाम को, मेरा यूसुफ जिंदा है, खुशबू आ रही है वो कुर्ते की। इन्नी लाजिदु रीहा यूसुफ लौला अन तुफन्निदून। मेरे दीनी भाइयों, शरीयत आसान है, अद्दीन युसरुन, बहुत आसान है शरीयत। हमको थोड़ी बहुत तकलीफ दिखती है, फजर में आने का, ईशा में आने का, नमाज की पाबंदी करने की, हराम से बचने का, हलाल को अपनाने का तकलीफ दिखती है, लेकिन वो थोड़ी मामूली है। दीन आसान है, दीन के लिए तकलीफ उठाओ, अल्लाह को ये तकलीफ बहुत प्यारी है, बहुत प्यारी। ये इब्राहिम अलैहिस्सलाम की सीरत, ये कुर्बानी हमको यही सबक देती है। जानवर के गले पे छुरी चलाना आसान, लेकिन हराम जज्बात को कुर्बान करना, ये असल कुर्बानी है, हराम जज्बात की कुर्बानी। दिल में आवे जीना करो, दिल में आवे चोरी करो, दिल में आवे झूठ बोलो, दिल में आवे धोखा दो, दिल में आवे सूद लो, उसको कुर्बान करो, ये असल कुर्बानी है। उसी को कुरान में कहा, लन यनाल अल्लाह लुहूमुहा ولا دماؤها ولكن ينالها التقوى منكم. قربانی کا خون گوشت اللہ کو نہیں چاہیے, وہ تو تقوا چاہتے ہیں, تقوا اللہ کا. قربانی واجب ہے, کرنی چاہیے, کرو قربانی. ہر مسلمان جس کو اللہ نے حیثیت دیے کرو, لیکن اللہ یہ قربانی چاہتے ہیں, حرام پر قربانی, جذبات حرام غلط کام کی اس کو ذبح کرو, یہ اصل قربانی ہے. اللہ ہمیں اس کی توفیق اور سعادت عطا فرمائے. یہ دس راتیں ہیں نا, بہت فضیلت کی راتیں, پہلے چاند سے لے کر کے دسویں چاند تک. اللہ نے قرآن میں قسم کھائی ہے وَلَيَالٍ عَشْرٍ, عبادت کرو خوب, اور منگل کے دن روزہ رکھو عرفات کا. رکھو گے سب. وآخر دعوانا ان الحمد للہ رب العالمین.
نماز کے بعد انشاءاللہ